नमस्कार, कार्यक्रम स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरी सँगै लक्ष्मी पौडेलको अबको आधा घण्टा हामी कार्यक्रम स्वास्थ्य चर्चा सँगै रहन्छौ। स्वास्थ्य चर्चा तपाईँको स्वास्थ्यसँग सरकार राख्ने एउटा कार्यक्रम हो। तपाईँको दीर्घ जीवनका लागि चासो राख्ने, तपाईँको स्वस्थ जीवनका लागि सरकार राख्ने कार्यक्रम हो र हामी कुनै एउटा रोग विषयमा कुराकानी गर्छौं, जानकारी प्रदान गर्छौ, तपाईँलाई तपाईँका जिज्ञासा पनि समेट्ने गर्दछौ। आजको कार्यक्रममा हामीले पत्थरीका बारेमा केही सामान्य जानकारी दिने प्रयास गरेका छौं र पत्थरीका बारेमा सर्वसाधारणका थोरै जिज्ञासा र सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख चिकित्सक विनोद पौडेलसँग कुराकानी पनि गर्नेछौ। प्रियाफन्त, सुरुमा केही सर्वसाधारणका जिज्ञासाहरू लिगौं, जहाँ हामीलाई केही सर्वसाधारणले पत्थरीका बारेमा चिकित्सकसँग प्रश्न राख्नु भएको छ। सहकर्मी सविता तिवारीले उहाँहरूको आवाज संकलन गर्नु भएको हो।
अमृता विका, गाँडाकोट 5। पत्थरी भएपछि होइन औषधि गरेरै ठिक हुने हो कि अपरेसन गर्नुपर्ने हो कि होइन? धेरै जसोले अब अपरेसन गरेर फाल्नुपर्छ भन्छन्।
पत्थरी भइसकेपछि सबैले अपरेसनै गर्नुपर्छ भन्छन्, तर यसको प्राथमिक उपचार केही छ र डाक्टर साहब? मेरो नाम सीता दाहाल, गैँडाकोट 5।
नमस्कार, मेरो नाम आरती दाहाल, गैँडाकोट 5 काङ्ग्रेस छु। मैले चाहिँ डाक्टर साहबलाई एउटा क्वेसन सोध्न चाहन्छु। त्यो क्वेसन चाहिँ यस्तो छ, कुनै पनि मान्छेले एक ठाउँमा पत्थरी भइसकेपछि पूर्ण रूपले त्यही ठाउँमा पत्थरी फेरि हुने सम्भावना बढी हुन्छ, यसको चाहिँ पूर्ण तरिकाले न्यूनीकरणको लागि के उपाय अपनाउँदा राम्रो हुन्छ होला?
हामीले केही सर्वसाधारणलाई सोधेका थियौँ, पत्थरीका विषयमा केही प्रश्नहरू थिए। यिनी प्रश्न सुनिसकेपछि हामीले प्राकृतिक चिकित्सालय रजहर, सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख चिकित्सक विनोद पौडेलसँग यिनै जिज्ञासामा आधारित रहेर पत्थरीका बारेमा थोरै कुराकानी गर्ने प्रयास गरेका छौँ।
सब स्वागत छ यहाँलाई विजय एफएममा।
हजुर, धेरै धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर, आरामै।
आज हामी पत्थरीका बारेमा थोरै कुराकानी गर्नेछौँ। हामी केही सर्वसाधारणहरूसँग पनि भेटेर आएका थियौँ। सुरुमा चाहिँ यो पत्थरी भनेको चाहिँ कस्तो समस्या हो, के रोग हो भन्ने बारेमा नै जानकारी दिनुहोस् न।
शरीरमा मुख्यतः दुई ठाउँमा पर्ने कारणले गर्दा यसलाई दुई नाम दिएको छ। एउटा किडनीमा हुने पत्थरी अथवा मृगौलाको पत्थरी भनिन्छ भने अर्को पित्त थैलीमा पर्ने पत्थरी लाई गल स्टोन भनेर भनिन्छ। यो दुई ठाउँमा पर्ने छुट्टा छुट्टै पत्थरीहरू छन्। तर पित्त थैलीको पत्थरी र उसको पत्थरीमा छुट्टै भिन्नताहरू छ। पित्त थैलीको पत्थरी परिसकेपछि त्यो निक्लेर जाने भन्ने सम्भावना धेरै कम हुन्छ होइन? यसमा यसको लागि पत्थरी परेपछि अपरेसन नै गर्नुपर्छ भन्ने छ जनरली होइन? गाह्रो अवस्था आएन भने त ठिकै छ, नभएदेखि अपरेसन नै गर्नुपर्छ, अरू तरिकाले यो जाँदैन। तर पित्त थैलीको पत्थरीमा एउटा राम्रो पक्ष के छ भने यसलाई धेरै पर्सेन्टसम्म 80-90% पत्थरी हामीले हाम्रो खानपान जीवनशैलीले रोक्न सक्छौँ। परिसकेपछि निकाल्न गाह्रो छ, तर पर्नु अगाडि नै हामीले यसलाई रोक्न सक्ने खालको हो। त्यस्तै किडनीको पत्थरी अथवा मृगौलाको पत्थरी पनि त्यसरी नै बचाउन सक्छौँ। तर त्यसमा सानो छ भने पत्थरी सानो अवस्थामा चाहिँ हामीले पानीको मात्रा बढाएर अथवा पत्थरी घट्ने बढ्ने खानेकुराहरू नखाएर खानपान मिलाएर यसलाई बिना अपरेसन पनि यसलाई निकाल्न सक्ने अवस्था रहन्छ।
अब जस्तो धेरै जसो सर्वसाधारणहरूले आज हामीले थोरै उहाँहरूसँग कुरा गर्दा पनि प्रश्न के गर्नु भएको छ भने पत्थरी भनेको पर्दा बित्तिकै अपरेसनै गर्नु मात्रै विकल्प हो भन्ने प्रश्न पनि गर्नु भएको छ। तपाईँले अगाडि खानपिनको कुरा पनि गर्नुभयो, यो पित्त थैलीको अथवा किडनीमा पर्ने पत्थरीका बारेमा चाहिँ कस्ता कस्ता खानेकुरा खायो भने चाहिँ अलिकति सचेत रहन सकिन्छ, सजग रहन सकिन्छ?
उहाँहरूले सोधेको प्रश्नमा किडनीको अथवा मृगौलाको पत्थरीलाई हामीले बिना अपरेसन पनि निकाल्न सक्छौँ, तर पित्त थैलीको पत्थरी त्यसरी निक्लिने सम्भावना धेरै कम हुन्छ। केही यो केही टेक्निकहरू छ प्राकृतिक चिकित्सामा पनि, यो लिभर फ्लस भन्छ, लिभरलाई सफा गर्ने, पित्त थैलीलाई सफा गर्ने एउटा प्रोसेस हुन्छ। त्यो प्रोसेसमा सानो सानो कणहरू छ भने निक्लेको रेकर्ड छ, त्यसरी त्यो ठुलो अवस्थाको निक्लेको रेकर्ड छैन, त्यसमा सर्जरी नै हो होइन पित्त थैलीको पत्थरीमा। तर किडनीको पत्थरीमा हामीले खानपान मिलाएर पानी प्रशस्त मात्रामा पिलाएर त्यसलाई हामीले फाल्न पनि सक्छौँ अथवा त्यो निक्लेर जान सक्छ बिना अपरेसन
भनेपछि। खानेकुराहरु चाहिँ यो पत्थरी परेको व्यक्तिले एकचोटि अपरेसन गरिसकेको व्यक्तिले पत्थरी निकालिसकेपछि फेरि उस्तै जीवनशैली अप्नायो भने अथवा त्यसपछि सजग रहनु पर्छ कि पर्दैन?
यस्तो छ, सजग त खानपान सबै कुराले सबै रोगीहरूले अथवा रोग नलागोस् भन्नको लागि खानपान त महत्वपूर्ण कुरा हो, तर पित्त शैलीको पत्थरीमा जनरली पित्त शैलीमा पत्थरी परेपछि एउटै उपाय हो, त्यो पित्त शैलीलाई नै फाल्नुपर्ने हुन्छ। त्यसलाई स्टोनलाई मात्रै निकालेर फाल्नु मिल्दैन, पित्त शैलीलाई नै निकालेर फाल्नुपर्ने हुन्छ। तर यता किडनीको पत्थरीमा फेरि स्टोनलाई मात्रै फुटाएर अथवा अपरेसन गरेर त्यो पत्थरी निकाल्न मिल्ने हुन्छ
होइन।
तर किडनीको पत्थरीमा यदि हामीले एकचोटि पत्थरी परेपछि जीवनशैली सुधार गर्यौँ, खानपान मिलायौँ र पत्थरी पर्ने कुराहरू हामीले खाएनौँ भने फेरि पत्थरी नपर्ने सम्भावना हुन्छ। तर पित्त थैलीमा त पित्त थैली नै थालेपछि फेरि पत्थरी पर्ने सम्भावना नै रहेन। तर त्यस्तो खानेकुरा खाँदाखेरि नखाँदा नै राम्रो भयो। अब अस्वस्थकर खाना बढी तेल अथवा बोसोको मात्रा प्रयोग गरेको अवस्थामा यो पित्त थैलीको पत्थरी पर्ने सम्भावना बढी हुन्छ। 80% कोलेस्ट्रोलको कारणले पित्त थैलीमा पत्थरी पर्छ। यदि कोलेस्ट्रोल अथवा तेल बोसोको मात्रा मात्रै कम गर्यौँ भने हामी 80% त उसबाट बच्न सक्छौँ। अन्य कुराहरू मिलायौँ, व्यायामहरू मिलायौँ, एक्सर्साइजहरू गर्यौँ, रेसादार खानेकुरा खायौँ भने अरू पत्थरीबाट नै बच्न सक्यो यो पित्त थैलीको पत्थरीमा।
अनि श्रोता आफन्तले के पनि सोध्नु भएको छ भने घरका अरू सदस्यलाई पत्थरी परेको छ भने त्यसको जोखिम अरू सदस्यहरूमा हुन्छ कि हुँदैन, भन्साडुगत त्यसको सर्ने अथवा त्यो खालको असर पर्ने केही हुन्छ कि हुँदैन भनेर पनि सोध्नु भएको छ।
सर्ने भन्ने त हुँदैन, तर पित्त थैली पनि र मृगौलाको पत्थरी दुवै खाले पत्थरीमा वंशानुगत अथवा बाउ आमालाई छ भने अथवा दाजुभाइलाई छ भने भाइलाई छ भने दिदीलाई छ भने त्यो परिवारभित्र अथवा त्यो वंशानुगत गुणले अथवा वंशानुगत पत्थरीहरू पर्ने सम्भावना धेरै हुन्छ। त्यसले गर्दा वंशानुगत पनि छ भने त धेरै सचेत हुनु पर्यो, खानेकुराहरूदेखि लिएर अन्य जीवनशैलीको कुरामा दुवै खाले पत्थरीमा वंशानुगत सम्भावना प्रशस्त मात्रामा छ देखिएको छ।
पत्थरीको उपचार पद्धति अनि पत्थरीको बारेमा चिकित्सकसँगको सल्लाह कतिको सहज छ अथवा कहाँ जानुपर्छ त्यसका लागि, अस्पताल नै पुग्नुपर्छ कि मेडिकलहरूले पनि जानकारी दिन सक्छन् भन्ने पनि उहाँहरूको जिज्ञासा।
यस्तो छ, पत्थरी सबैभन्दा के हो भने पत्थरी जबसम्म त्यसले असर गर्दैन तबसम्म कसैलाई पनि थाहा हुँदैन। या त तपाईँले कुनै अरू समस्याले गर्दा त्यसको भिडियो एक्सरे गर्नुभयो, सिटी स्क्यान गर्दा फेरि तपाईँको किडनीको पत्थरी देखियो अथवा पित्त शैलीको पत्थरी देखियो, त्यो हुन सक्यो। तर जबसम्म त्यसले खराब असर गर्दैन अथवा जस्तो पित्त शैलीको पत्थरीले जहिलेसम्म त्यो पित्त शैलीको मुखमा गएर अड्किँदैन तबसम्म त्यस्तो दुख्ने गाह्रो हुने अवस्था नै नआउन सक्छ
होइन।
जब त्यो दुख्न थाल्यो अनि तुरुन्तै गएर अपरेसन गरिहाल्नुपर्ने अथवा त्यो एकदमै कडा खालको दुखाइहरू हुन सक्ने देखिन्छ।
अब
यता किडनीको पत्थरीमा पनि त्यस्तै हो, सुरुमा थाहै नहुने पत्थरी बढ्दै गयो अनि अगाडि आएर कहीँ उसमा त्यो मूत्र नलीमा चाहिँ अड्किने, पिसाब नलीमा चाहिँ अड्किने अनि दुखाइ बढ्ने, रगतमा कहिले काहीँ पिसाबमा रगत नै आउने, एकदम यो पछाडिको ढाडपट्टि र पेटको तलपट्टिको साइडमा दुखाइ हुन थालेपछि मात्रै थाहा हुने खालको अवस्थाहरू रहन्छ यो पत्थरीमा। यो छुट्टा छुट्टै ठाउँ हुन्छ दुखाइ, पित्त थैलीको दुखाइ अलग ठाउँमा हुन्छ, किडनीमा परेको पत्थरीको दुखाइ अलग ठाउँमा हुन्छ। र यो दुख्ने भनेको सुरुकै अवस्थामा थाहा पाउने भन्दा पनि जब यो कम्प्लिकेसन्स आयो अथवा समस्या आयो अनि मात्रै थाहा हुन्छ। त्यसले गर्दा यो अहिले पत्थरीको अपरेसन अथवा सर्जरी सहज छ, अब हाम्रो नजिकैको सहरहरूमा पनि यसको सर्जरीको लागि सहज वातावरण छ, त्यस्तो गाह्रो काठमाडौँ जानुपर्ने अथवा अन्य सिटीमा जानुपर्ने त्यस्तो छैन। तर त्यसको लागि गएर पत्थर चेक गरेर अनि त्यसलाई सर्जरीमा जानुपर्ने रहेछ भने सर्जरीमा जानुपर्ने अवस्था देखिन्छ। तर सामान्य मेडिकलहरूमै यो पत्थरी पर्यो अथवा यस्तो गर्नुहोस् भनेर भन्ने कुराहरू चाहिँ गाह्रो होला, तर हस्पिटलहरूमा चितवनमा भएका सबै अस्पतालहरूले लगभग सबैले धेरैमा यो सम्बन्धी अपरेसनहरू हुने गर्छ अथवा सर्जरी हुन्छ.
अब जस्तो पत्थरीको एकैचोटि एकदमै कम्प्लिकेसन आइसकेपछि चिकित्सकसँग पुगिसकेर उहाँले चेक गरिसकेपछि थाहा हुने कुरा त रह्यो, तर सामान्य अवस्थामा आफू घरमा रहँदा कस्ता कस्ता लक्षणहरू बढी देखा परे भने चाहिँ आफूलाई पत्थरी पो हो कि भनेर शंका गर्न सकिन्छ.
अब यस्तो छ, जस्तो मृगौलाको पत्थरीमा ढाडको दायाँ अथवा बायाँ तलपट्टि ढाडमा यो तल्लो ढाडमा दायाँ बायाँतिर पछाडिपट्टि दायाँ बायाँतिर दुख्यो अथवा तल्लो पेटमा चाहिँ कडा खालको दुखाइहरू भयो होइन, पिसाब फेर्दाखेरि दुख्ने खालको अवस्थाहरू आयो, त्यस्तै पिसाब चाहिँ कहिले काहीँ रातो अथवा रगत मिसिएको खालको देखियो यस्तो खालको अवस्था, अनि थोरै थोरै पिसाब हुने छिटो छिटो पिसाब हुने दुखाइसँगै ज्वरोहरू भयो भने यो चाहिँ किडनीको स्टोन अथवा मृगौलाको पत्थरीमा यस्तो खालको लक्षणहरू देखिन्छ
होइन.
अब यता पित्त शैलीमा हुने पत्थरीमा चाहिँ अलिकति फरक खालको, जस्तो उल्टीहरू हुने होइन, पेट दुख्ने अपच हुने, किनभने त्यो पत्थरीले गर्दा पित्त आउन, पित्त चाहिँ बाहिर आउन पाउँदैन, बाइल चाहिँ आउन पाउँदैन, त्यसले गर्दा पेट सम्बन्धी डाइजेसन सम्बन्धी समस्याहरू देखिने, डकाराहरू आउने, तेल बोसोहरू नपच्ने, जन्डिस देखिने, यस्ता खालका समस्याहरू लक्षणहरू चाहिँ देखिन्छन्। यदि यस्ता खालका लक्षणहरू देखियो भने निदानको लागि अथवा थाहा पाउनको लागि डायग्नोसिसको लागि अल्ट्रासाउन्ड अथवा सिटी स्क्यान यस्तो खालको पद्धतिहरू अप्नाएर यो चाहिँ थाहा पाउन सकिन्छ।
अब जस्तो तपाईँ सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको प्रमुख चिकित्सक पनि हुनुहुन्छ, यो पत्थरीका विषयमा चाहिँ प्राकृतिक उपचार पद्धति कस्तो छ, छैन, प्राकृतिक उपचार पद्धतिबाट पनि पत्थरीबाट चाहिँ जोगिन सकिन्छ कि सकिँदैन भन्ने कुरा पनि गरौँ न अलिकति।
एकदमै राम्रो कुरा सोध्नु हो, मैले भन्नै पर्ने कुरा प्राकृतिक चिकित्सामा यो मृगौलाको पत्थरीको उपचार हुन्छ होइन, मृगौलामा भएको पत्थरी हामीले उपचारको माध्यमबाट फाल्न सक्छौ, तर केही कुराहरू थाहा हुनु जरुरी छ। जस्तो यदि पत्थरी ठुलो छ अनि त्यसले चाहिँ किडनीलाई नै असर गर्ने सम्भावनाहरू छ भने त्यस्तोमा हामीले प्रयत्न गर्दैनौँ र गर्नु पनि हुँदैन, किनभने ठुलो पत्थरीले पुरै किडनीलाई नै अथवा मृगौलामा नै खराब गर्न सक्छ। अब पानीको मात्रा भरिँदै जाने हाइड्रोनेफ्रोसिसको कन्डिसन छ कि छैन, किडनीमा पत्थरीले असर गरेको छ कि छैन, किडनीको कुन भागमा पत्थरी छ त्यसको आधारमा हामीले प्राकृतिक चिकित्साको माध्यमबाट हामी बिरामीहरूलाई उपचार गर्छौँ र धेरै बिरामीहरू मृगौलाको पत्थरीबाट छुटकारा पाएर जानुभएको छ। र अर्को महत्त्वपूर्ण कुरा के भने किडनीको स्टोन अथवा मृगौलाको पत्थरीमा रिअकर हुने अथवा भइराख्ने, अपरेसन गर्यो अथवा फुटालेर पाल्यो फेरि आइराख्ने, एकचोटि गयो फेरि देखिने सम्भावना बढी हुन्छ। प्राकृतिक चिकित्सा र योगको माध्यमबाट, खानपानको माध्यमबाट हामीले त्यसलाई फेरि नपर्ने, गयो अनि फेरि नपर्ने कुरा हामीले बनाउन सक्छौँ, त्यो चाहिँ अवस्था छ। पित्त थैलीको पत्थरीको लागि मा जीवनशैलीको खानपानको ठुलो भूमिका छ होइन, पित्त थैलीमा जस्तो पित्त थैली हुने सम्भावनाहरू जस्तो कस्तो हुन्छ भने मोटो मान्छेलाई पित्त थैलीको पक्कै हुने सम्भावना हुन्छ, अनि धेरै चिल्लो पिरो चिल्लो अनि तेलको परिभएको भुटे खाएको खानेकुराहरू खाने मान्छेलाई पित्त थैलीको पत्थरी पर्ने सम्भावना हुन्छ, त्यस्तै गर्भावस्थामा पनि यसको सम्भावना बढी हुन्छ, अनि कसैको रोगहरू लिभर प्रब्लमहरूमा पनि त्यस्तो हुन्छ, अनि मधुमेहलाई पनि हुन्छ, 40 वर्ष प्लस गरेको मान्छेहरूलाई हुन्छ। यी कुराहरूमा यस्तो अवस्थामा यदि हामीले खानपानसँगै मिलाएर लान सक्यौँ भने हामी शिक्षक अहिलेको पत्थरी पर्नबाट हामी बस्न सक्छौँ। अर्को एउटा ठुलो कुरा के छ भने हामीले उपचार गर्ने भनेको जस्तो पित्त थैलीको अपरेसन भयो अथवा पित्त थैलीको पत्थरीको अपरेसन भएर पित्त थैली निकाल्यो, त्यसपछि के हुन्छ भने पित्त जम्मा हुन पाउँदैन, पित्तको फ्लो लगातार यो पाचन प्रक्रियामा आइराख्छ सानो आन्द्रामा, जसले गर्दा सानो आन्द्रामा घाउहरू हुने अथवा राम्रोसँग नपच्ने, डाइरिया भइराख्ने, पेटको समस्या आउन सक्छ। त्यसले गर्दा सबैभन्दा सावधानी भनेको हामीले पित्त थैलीको पत्थरी हुन नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसको लागि प्राकृतिक चिकित्सा उपचार पद्धति वर्षमा 10-15 दिन मात्रै गर्यो भने पनि 70-80% तपाईँको पित्तशैलीको पत्थरी हुने सम्भावना समेत कम भएर जान्छ. त्यो ठुलो उपलब्धि हुन्छ.
जस्तो डाक्टर साहब, यो बिचमै सोध्न चाहे, धेरै श्रोता आफन्तको जिज्ञासा हामीले यसरी कुरा गर्दै गर्दा प्राकृतिक चिकित्सा उपचार पद्धतिको र सामुदायिक प्राकृतिक चिकित्सालय र जहरको कुराकानी गर्दै गर्दाखेरि उहाँहरूले त्यहाँ हुने उपचार पद्धति, त्यहाँको बसाई र अलिकति खर्चको बारेमा पनि बढी जिज्ञासा राख्ने गर्नुहुन्छ. उहाँहरूको जिज्ञासा के भन्दा, हामीलाई केही पनि जानकारी नभएको भएर पनि प्राकृतिक चिकित्सातर्फ चाहिँ आकर्षण त्यति कम भएको भन्ने जस्तो पनि पाएका छौँ. के केही जानकारी दिन मिल्छ?
मिल्छ, किन नमिल्ने. प्राकृतिक चिकित्सा भनेको अथवा प्राकृतिक चिकित्सालय रजहर यो नवलपरासी वासीहरूको र वरिपरिको जिल्ला र पुरै नेपालबाट जति आउनु भएको छ सबैको सहयोगले हामी व्यवस्थामा आएका छौँ. र प्राकृतिक चिकित्सालाई एउटा सेवाको लागि खोलिएको संस्था हो. यो फाइदा कमाउनको लागि अथवा कसैले यसको फाइदा खानको लागि होइन, यो नितान्त सामुदायिक, एकदमै सामुदायिक, यसको यसले पैसा बचाएर कहीँ जाने होइन, यही संस्थालाई बढाउने हो र यही आउने बिरामीहरूलाई सेवा सुविधा दिने हो र गरिब बिरामीहरूलाई हामीले फ्रीमा उपचार दिने चिकित्सालय हो. यो जानकारी मैले गराउन चाहे. सँगै के छ भने, चिकित्सालयमा भवन एउटा बिरामीले बनाइदिनु भएको छ. चितवन निवासी गौरीदेवी प्रधानले हामीलाई लगभग 1,60,000,000 भवन बनाइदिनु भएको छ. त्यो बिरामी आउनुहुन्छ, उहाँले चाहिँ केही न केही सामग्री दिएर जानुहुन्छ र हामीसँग आफ्नै अर्ग्यानिक फार्मिङ छ. त्यसले गर्दा के छ भने, हामी खाने कुरा पनि जम्मा 60 रुपियाँमा एकसाथ खाउँछौँ अर्ग्यानिक फार्मिङ. अब चिकित्सालयको बसाइला भन्ने अब एक दिनमा बसेर उपचार गरेर कागज 7-8 दिनमा एकजना बिरामीले बसेर उपचार गर्ने, खाना खाने र आवासको समेत सुविधा लिन सक्ने अवस्था छ र चिकित्सालयमा. र कुनै त्यस्तो एक्स्ट्रा खर्च अथवा धेरै लाग्ने यस्तो कुरा केही पनि छैन. हामीले जति सेवा दिन्छौँ त्यसको चाहिँ एकदमै कम मूल्यमा
धेरै जिज्ञासा भएको हुनाले पनि मैले यो चाहिँ अहिले सोध्न उचित ठानेर सोधे. समय दिनुभयो, कुराकानी गरिदिनु भयो, धेरै धन्यवाद हजुरलाई.
हजुरलाई पनि धेरै धेरै धन्यवाद. विजयले यसरी चिकित्सालयबाट हामीलाई महत्व दिएर हामीलाई समय दिनुभयो, यसको लागि विजयलाई चिकित्सालयको तर्फबाट पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु.
यतिखेर हामी कुराकानी गर्दै थियौं सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख चिकित्सक डाक्टर विनोद पौडेलसँग पत्थरीका बारेमा केही सामान्य जानकारी यतिखेर दिएका थियौं. के श्रोता आफन्तले जिज्ञासा टिपाउनु भएको छ? श्रोता आफन्त, तपाईँका जिज्ञासाहरू हामी आगामी अंकमा पक्कै पनि समावेश गर्नेछौ. तपाईँको नम्बर हामीले नोट गरिराखेका छौं, तपाईँको समस्या पनि हामीले नोट गरिराखेका छौं र तपाईँको समस्या समाधान गर्ने प्रयास हामी पक्कै अर्को श्रृंखलामा गर्नेछौ. हामी सँगै रहनुहोला, सुन्दै रहनुहोला कार्यक्रम स्वास्थ्य चर्चा र सुन्दै रहनु सुनिजितिन्छ विजय एफएम 101.6. गगन, अब भने छुटिनु पर्ने हो, हाम्रो समय सकिसकेको छ भन्दै हुनुहुन्छ गगनले. अर्को साता पक्कै पनि अर्को श्रृङ्खलामा उपस्थित हुने नै छौँ. तपाईँको स्वास्थ्यप्रति तपाईँ चिन्तनशील रहनुहोस्, कम्तीमा आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिने, जानकारी खोज्ने र चिकित्सकसँग सरसल्लाह गर्ने बानी बसाल्नुहोस् भन्न चाहन्छु. प्रविधि साथ दिने गगनलाई धन्यवाद, डाक्टर विनोद पौडेललाई धन्यवाद, जिज्ञासा सोध्नुहुने श्रोता आफन्तलाई, फोन गर्नुहुने श्रोता आफन्तलाई पनि धन्यवाद, सहकर्मी सविता तिवारीलाई पनि धन्यवाद भन्दै म लक्ष्मी पौडेल यो श्रृङ्खलाबाट बिदा हुन्छु. नमस्कार.